में भी यही होता है कि रात भर ड्यूटी करने वाले जब वापस अल्लाह ताला की बारगाह में पहुंचते हैं कि या अल्लाह जो आपने जिम्मेदारियां हमारे सुपुर्द की थी वो हमने पूरी कर दी, अब हम पूरी करके आए हैं। फरमाया, आदमियों किस इंसानों को तुमने किस हालत में पाया कि जो तो नमाज़ पढ़ रहे थे, जिक्र कर रहे थे, तिलावत कर रहे थे, आपकी इबादत में मशगूल थे। हम मैंने नहीं कहा था कि मैं तुमसे ज़्यादा जानता हूँ इंसान कैसा था, इसके पैदा करने में क्या हिकमत, तुम तो कहते थे कि हम काफ़ी हैं, ये भी तो अल्लाह अल्लाह कर रहे हैं, सुभान अल्लाह। तो इसलिए ये वो जो है मुस्तहब है कि आदमी तस्बीहात पढ़े, और इसीलिए फजर की नमाज में तिलावत लंबी की जाती है कि इस वक्त जो कुरान शरीफ की तिलावत है उसके अंदर मलाइका आते हैं, तो आने वाले भी उस वक्त मौजूद हैं, जाने वाले भी मौजूद हों, दोनों की मौजूदगी में ये तबादला हो ड्यूटी का, तो अच्छा है। सवाल तो रोज़ाना अल्लाह ताला उन पर हुज्जत पूरी फरमाते हैं, रोज़ाना फजर में भी और असर में भी। तो ये बड़ा मुबारक वक्त है, इसलिए फजर में और इसी तरह असर में जहाँ तक हो सके हाजिर रहना चाहिए, और मस्जिद के अंदर हाजिर होकर नमाज अदा करनी चाहिए। ख्वातीन को अपने अपने घरों में वक्त मुस्तहब में इस नमाज को अदा करना चाहिए, और तस्बीहात को भी जो कि मुस्तहब हैं अदा करना चाहिए, ताकि एक तरफ तो हमारी इबादत पूरी होगी इंशाअल्लाह ताला, और अल्लाह ताला की हम्दो सना और जो पाकी बयान करेंगे उसका अजर व सवाब बहुत ज़्यादा है, वो अलग मिलेगा, साथ साथ हमारी हुज्जत भी पूरी होती रहेगी मलाइका के हक में, कि उनको ये मालूम हुआ कि भाई इंसान के बारे में हमारा जो ख्याल था वो सही नहीं था, और अल्लाह पाक ने जो फरमाया था वो बिल्कुल बरहक था कि हम जानते हैं तुम इतना नहीं जानते। दूसरी इस आयत में अल्लाह पाक ने कुरान शरीफ कायम करने का जिक्र, नमाज कायम करने का जिक्र फरमाया है, और ये पहले भी बार हाज कर चुका हूँ, सारे कुरान शरीफ में जहाँ भी है अल्लाह ताला ने नमाज कायम करने का जिक्र किया है, नमाज पढ़ने का जिक्र नहीं किया है। एक है नमाज कायम करना, एक है नमाज पढ़ना, दोनों में ज़मीन व आसमान का फ़र्क है। नमाज कायम करना तो ऐसा है जैसे कि अल्लाह ताला ने हुक्म दिया है, और जिस तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नमाज पढ़कर बताई है और ज़िंदगी भर आप नमाज अदा करते रहे हैं, उस तरह नमाज अदा करने को नमाज कायम करना कहते हैं। मसलन वक्त मुस्तहब में अजान व इकामत के साथ, वक्त मुस्तहब में अजान व इकामत के साथ मर्द है तो नमाज बाजमात, ख्वातीन हो तो अपने अपने घरों में बग़ैर जमात के नमाज इस तरह अदा करें कि एक तो उसमें खुशो खुजू हो, दूसरे नमाज के तमाम फ़राइज़ वाजिबात सुन्नतें और मुस्तहबात अदा किए जाएं। जमात भी है मर्दों के साथ जो कि वाजिब है, और फिर नमाज के अंदर जितने भी फ़राइज़ हैं सुन्नतें हैं मुस्तहबात हैं, मुस्तहबात अदा करने वाले शाज़ो नादिर हैं। आजकल के हमारे ज़माने में मुस्तहबात के अदा करने वाले शाज़ो नादिर हैं, अक्सर सुन्नतें भी अदा करने वाले नहीं हैं, और सबको आम मुसलमानों को मालूम होना चाहिए, नहीं तो मालूम कर लें कि नमाज में 6 फ़र्ज़ हैं, वो तो उमूमन अदा हो जाते हैं, 14 वाजिब हैं वो भी अदा होने ज़रूरी है, वरना तो नमाज ही नहीं होगी, यानी कसदन छोड़ देगा तो नमाज नहीं होगी, भूल कर छोड़ देगा सीधा 100 वाजिब होगा, 52 सुन्नतें, 52 सुन्नतें हैं नमाज के अंदर जिनमें अक्सर सुन्नतें मौक्द हैं, और 7 मुस्तहब हैं, ये तो सब अदा करने हैं, 7 या कुछ कम व बेश मकरूह हैं, बाज़ मकरूह तारीमी हैं, बाज़ मकरूह तंजीही हैं, उनसे बचना ज़रूरी है। इनसे बचते हुए खुशु खुजू के साथ नमाज अदा करें, और खुशु खुजू का खुलासा इतना सा है कि इंसान की नमाज की अदायगी में आज़ा के अंदर भी ہر رکن کی ادائیگی میں سکون برقرار رہے، اس میں عجلت اور جلد بازی اور تیزی محسوس نہ ہو، جسے ہم اردو میں اٹھک بیٹھک کہتے ہیں، کہ اٹھک بیٹھک نہیں ہو بلکہ آرام و اطمینان سے قیام، رکوع، قومہ، سجدہ، جلسہ، قعدہ، ان میں بالکل ٹھہراؤ ہو اس کی طبیعت کے اندر. قیام میں ہے تو قیام کے ساتھ میں تمام اعضاء اور جتنے جوڑے اپنی جگہ سکون میں آ جائیں. یوں نہ ہو رہے ہوں کہ بس اب جلدی سے قیام ختم ہو تو رکوع میں جھک جاؤں، اور ابھی رکوع میں جھولا جھول رہا ہے کہ اتنے میں قومہ آ گیا، اب قومہ میں بھی ابھی کمر ہل رہی ہے کہ سجدے میں گر پڑا. یہ کیفیت نہ ہو بلکہ ہر رکن کی ادائیگی پرسکون ہو. لشٹم پشٹم نماز نہیں پڑھے، سکون سکون کے ساتھ نماز اطمینان کے ساتھ ادا کرے. یہ تو ظاہر میں اس کی کیفیت ہونی چاہیے. باطن میں یہ کہ دل میں سکون ہو. دل میں سکون کا مطلب یہ ہے کہ دل نماز میں لگا ہوا ہو، دھیان نماز کی طرف لگا ہوا ہو، نماز میں پتہ چلے کہ میں نماز کے اندر ہوں، میں اپنے رب کے سامنے کھڑا ہوں، اللہ پاک مجھے دیکھ رہے ہیں اور میں ان کے سامنے نماز پڑھ کے دکھا رہا ہوں اور ان کے حکم بجا لا رہا ہوں، تو دل کے اندر بھی سکون ہو. اپنے اختیار سے اپنے خیالات کو ادھر ادھر لے کے نہ جائے، اپنے اختیار سے اپنے خیالات کو دائیں طرف بائیں طرف آگے پیچھے نہ لے کے جائے، بلکہ اپنے اختیار سے اپنا دھیان نماز ہی میں رکھے. یہ ہے قلبی سکون جو نماز کے اندر ہونا ضروری ہے. ہاں غیر اختیاری طور پر اگر ادھر ادھر کے خیالات آتے ہیں اور جاتے ہیں، آتے ہیں اور جاتے ہیں، تو اس کی پرواہ نہ کرے، کیونکہ وہ نماز کے خشوع خضوع کے خلاف نہیں اور ان سے نماز کے خشوع خضوع میں کوئی خلل نہیں آتا، نہ نماز کی ادائیگی میں کوئی کمی آتی ہے. اس طرح خشوع خضوع کے ساتھ نماز ادا کرنے کو کہتے ہیں نماز قائم کرنا. تو یہاں پر بھی آپ نے اللہ تعالیٰ نے حضور کو حکم دیا، ان کے توسط سے پوری امت مسلمہ کو حکم دیا کہ نماز پڑھو، پانچوں نمازیں، مگر نماز قائم کرو، نماز پڑھو مت. نماز پڑھنا وہ ہے جو آج کل ہمارے اندر پایا جاتا ہے کہ فرائض تو جیسے تیسے ادا ہو جاتے ہیں، لیکن واجبات جب پتہ ہی نہیں تو ادا کہاں سے کریں گے. تو بعض دفعہ بعض کی نماز میں عجلت کی وجہ سے واجبات ترک ہو جاتے ہیں، جیسے تعدیل ارکان جو ایک قول کے مطابق واجب ہے، ایک قول کے مطابق فرض ہے، اور سنتیں تو شاذ و نادر کسی کی ادا ہوتی ہے، مستحبات تو کون ادا کرتا ہے. بس ہماری مثال تو ایک مشین کسی ہے کہ جیسے بٹن دبا دو تو ایک دم مشین چل پڑتی ہے، کھٹاکھٹ 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 کھٹاکھٹ، اور ذرا سی دیر میں بٹن دبا دو مشین ٹھہر جاتی ہے. بس یہی ہمارا حال ہے کہ نیت ماننے کے بعد پھر جو ہماری مشین چلتی ہے نماز کی، بس نہایت تیز رفتاری کے ساتھ ہماری نماز ادا ہو رہی ہوتی ہے، اور دل کہیں ہے، دماغ کہیں ہے، توجہ کہیں ہے، دھیان کہیں ہے، اور بس اٹھک بیٹھک ہو رہی. تو اس کی وجہ سے بعض واجبات بھی ترک ہو جاتے ہیں، بیشتر سنتیں رہ جاتی ہیں، مستحبات بھی کوئی کوئی ادا کرتا ہے، نتیجہ یہ کہ وہ نماز قابل قبول نہیں ہوتی. چاہے جیسے تیسے جیسے کیسے فرض و واجب ادا ہو، لیکن یہ کہ وہ نماز قائم کرنا نہیں، نماز پڑھنا ہے. تو ایک طرح سے نماز کو بگاڑنا ہے، اور اس کے بارے میں بجائے ثواب کے الٹا وبال اور عذاب حدیث میں آیا ہے کہ جو لوگ اس طریقے سے بغیر خشوع خضوع کے لشٹم پشٹم نماز پڑھتے ہیں، مرد ہوں یا عورت، مرد ہو یا عورت، ایسی نماز جب وہ نماز پڑھ کے فارغ ہوتا ہے تو گندے کپڑے میں لپیٹ کر نمازی کے منہ پہ مار دی جاتی ہے، اور وہ نماز جو ہے اس کے لیے بخشش کا ذریعہ نہیں بنتی، اللہ تعالیٰ کی رحمت کا ذریعہ نہیں بنتی، اس کے لیے حجت و برہان نہیں بنتی. تو جائزہ لیں تو ہماری نماز تو ایسی ہے بھائی، اسے کہتے ہیں نماز پڑھنا. اور اس کوتاہی میں ہمارے مسلمانوں میں مرد بھی، عورت بھی، خواتین بھی، حضرات بھی 99% مبتلا ہے. حدیث میں آتا ہے کہ میری امت میں جو سب سے پہلے خشوع خضوع اٹھے گا، جو چیز سب سے پہلے میری امت میں سے اٹھے گی دین کی باتوں میں سے، وہ خشوع خضوع ہوگا. یعنی علامات قیامت میں سے یہ ہے کہ سب سے پہلے میری امت کی نمازوں میں سے خشوع خضوع نکل جائے گا، چنانچہ مسجد نمازوں سے بھری ہوگی لیکن اکا دکا کوئی خشوع خضوع سے نماز پڑھنے والا آپ کو نظر آئے گا، ورنہ نمازی جو ہوں گے وہ سب بس ریل کار ہوں گے کہ تیز رفتاری سے نماز پڑھا کے یجا وجا۔ تو آج کل بیشتر صورت حال یہی ہے، عام مسجدوں میں آپ جب چاہے دیکھ لو، گھروں میں خواتین کو دیکھ لو، گھر میں خواتین کتنی تیز رفتاری سے نماز پڑھتی ہیں، ابھی نیت باندھی اور ابھی اتحیات میں۔ یہی تقریبا مردوں کا حال ہے کہ ابھی ایک شخص نے جو نماز ذرا ٹھیک ٹھیک پڑھ رہا ہے اس نے تو ابھی نیت باندھی ہے اور رکوع میں جانے والا ہوگا، اگلا سلام پھیر رہا ہوگا، بھائی کیسے پڑھ لیا، کیا پڑھ لیا؟ اس سے پوچھو تو اسے بھی کچھ پتہ نہیں جس نے نماز پڑھی ہے کہ کیا پڑھا تھا میں نے اور کیا نہیں پڑھا تھا، اسے کچھ پتہ ہی نہیں۔ یہ ہے خشوع خضوع کی کمی، اور خشوع خضوع کے بغیر نماز مقبول نہیں ہوتی۔ تو اس لیے دیکھو یہاں اللہ پاک نے نماز قائم کرنے کا ذکر فرمایا اور پانچوں نمازوں میں ذکر فرمایا۔ اور ایک بہت پیاری نماز کا بھی اللہ پاک نے اس میں ذکر فرمایا ہے کہ رات کچھ حصے میں تہجد پڑھا کرو جو تمہارے لیے ایک اضافی عبادت ہے۔ اضافی عبادت کا مطلب یہ ہے کہ یہ آ حضرت صلی اللہ علیہ وسلم پر اضافی فرض تھا جو امت پر نہیں ہے، یعنی آپ کے لیے تہجد کی نماز پڑھنا فرض تھا، امت کے لیے فرض نہیں، تو چھ فرض ہو گئے حضور کے، تو ایک اضافی فرض آپ کا ہو گیا تہجد پڑھنا۔ اور بعد نے اس کا یہ مطلب بیان فرمایا ہے کہ اضافی عبادت کا یہ مطلب ہے کہ یہ آ حضرت صلی اللہ علیہ وسلم کے لیے بھی نفلی عبادت تھی، ایسی امت پر بھی یہ ایک نفلی عبادت ہے جس کا بہت بڑا ثواب ہے، اس لیے اس کو پڑھنا چاہیے۔ ایک مطلب یہ ہے، بہرحال امت پر تو فرض نہیں ہے، امت پر تو تہجد کی نماز فرض نہیں ہے، لیکن تمام نفل نمازوں میں سب سے افضل نماز ہے یہ۔ اور اس کی دو صورتیں جو بہت ہی آسان، ایک ذرا سی ہمت والی ہے، ایک بالکل ہی آسان ہے۔ آسان تو یہ ہے کہ روزانہ ہر مسلمان مرد عورت بلا ناغا عشاء کی دو سنتوں کے بعد وتروں سے پہلے کم سے کم چار نفل پڑھ لیا کرے، یہ بھی تہجد ہے، اور جو تہجد کے فضائل سارے ملیں گے اس کے اندر بھی انشاءاللہ تعالی۔ اور چونکہ یہ جاگنے کی حالت میں ادا ہو رہی ہے لہذا کچھ مشکل نہیں، نہایت ہی آسان ہے، اور پھر بہت زیادہ نفلیں بھی نہیں ہیں، کم سے کم بس چار رکعت ہیں، دو تو ویسے ہی پڑھتے ہیں، دو سنت کے بعد دو نفل تو ہیں ہی ہیں نا، ان دو نفل کے ساتھ دو نفل اور ملا لو۔ لو بھائی اگر اس کی کوئی پابندی کر لے، ساری عمر وہ تہجد پڑھنے والا شمار ہوگا اور تہجد کے جو فضائل ہیں سب اس کو انشاءاللہ تعالی حاصل ہوں گے۔ دوسری ہے کہ رات کے آخری تہائی حصے میں آدمی اٹھ کر تہجد پڑھے۔ اٹھنے کے لفظ میں نے اس لیے کہا کہ عام طور پر لوگ رات کو سوتے ہیں، اس لیے اٹھ کر پھر تہجد کی نماز ہوتی ہے، لیکن سونا اس کے لیے کوئی ضروری نہیں ہے، جیسے بعض ناواقف سمجھتے ہیں، بعض جاہل یہ سمجھتے ہیں کہ تہجد کے لیے تو سونا ضروری ہے، یہ پہلے سو پھر اٹھو۔ عربی جو ساری رات ڈیوٹی دینے والے ہیں، ہزاروں لاکھوں مزدور کارخانوں میں کام کر رہے ہیں، تو وہ بیچارے تو تہجد سے محروم ہو جائیں گے۔ نہیں، سونا کوئی ضروری نہیں ہے، یہ سونے قید ہے، یہ اتفاقی ہے کہ عام طور پر سبھی رات کو سوتے ہیں تو تہجد میں اٹھتے ہیں، ورنہ اگر کوئی ساری رات جاگے، جیسے شب قدر میں بعض لوگ جاگتے ہیں، شب برات میں جاگتے ہیں، تو کیا وہ تہجد نہیں پڑھ سکتے؟ بلا شبہ پڑھ سکتے ہیں۔ لہذا رات کے آخری تہائی حصے میں تہجد پڑھنے کا نام تہجد ہے، اور یہ چونکہ اس میں کچھ مشقت ہے کہ اٹھنا پڑتا ہے، اس لیے نیند کو قربان کرنا پڑتا ہے، اس لیے وہ افضل ہے اور وہ بہتر ہے۔ لیکن ساری رات کسی بھی وقت آدمی عشاء کے فرضوں کے بعد جس وقت بھی نفل پڑھے گا وہ تہجد شمار ہوگی، اب چاہے 11 بجے پڑھے، چاہے 12 بجے پڑھے، چاہے 3 بجے پڑھے، چاہے 5 بجے پڑھے، تہجد ہے وہ تہجد کے بڑے فضائل۔ اور آج کل چونکہ راتیں بڑی ہیں، اس لیے اول وقت میں تو ساری عمر پڑھے آدمی، اول وقت میں تو یعنی عشاء کی دو سنتوں کے بعد تو ہمیشہ پڑھا کرے، और रात के आखिरी हिस्से में जो जिसकी आदत हो उसके लिए तो उठना कोई मुश्किल है नहीं, वो तो इसको अपनी बहुत बड़ी सआदत और अल्लाह ताला का खुसूसी इनाम समझे, क्योंकि किसी किसी को ये नेमत मुदावमत के साथ मिलती है, अक्सर को नहीं मिलती, लेकिन जिनको नहीं मिलती वो भी हिम्मत करें और वो भी रात के आखिरी तिहाई हिस्से में उठकर तहज्जुद की नमाज कम से कम दो रकत तो पढ़ लिया करें। तो इस वक्त अल्लाह पाक ने फरमाया कि इजाफी इबादत तुम्हारे जिम्मे है वो है तहज्जुद की नमाज, इसके पढ़ने का एहतमाम करें। और इसमें आयत नंबर 79 में फरमाया कि शायद अल्लाह ताला आपको मकाम महमूद अता फरमा दें। मकाम महमूद के माने तारीफ किया हुआ मकाम, काबिल तारीफ मकाम, मुराद इससे वो आली मनसब है कि जब मैदान क़यामत में अव्वलीन व आखरीन सब जमा होंगे, जिसमें मुसलमान भी होंगे काफिर भी होंगे, और सारे के सारे जो दुनिया में आए हैं वहाँ पर मौजूद होंगे, और उस वक्त बला की गर्मी पड़ रही होगी, बेचैनी और कर्ब का ऐसा आलम होगा कि हम यहाँ उसका 100 में से एक हिस्से का भी तसव्वुर नहीं कर सकते। उस सारे लोग घबरा कर कहेंगे भाई किसी को नुमाइंदा बनाओ ताकि वो अल्लाह ताला से दरख्वास्त करे कि या अल्लाह अपने बंदों का हिसाब ले लीजिए ताकि एक तरफ हो। अब तो बेचैनी है, बेकरारी है कि पता नहीं क्या होगा क्या नहीं होगा, जन्नत में जाएंगे या जहन्नम में जाएंगे, ये बेकरारी ख़त्म हो, जिधर जाना है एक तरफ फैसला तो हो, तो गोमगो की हालत से बेचैन हो जाएंगे और परेशान हो जाएंगे। तो फिर आखिरकार गौर फिर करने के बाद उनके जहन में आएगा भाई हज़रत आदम अलैहिस्सलाम के पास चलो, वो हमारे अब्बा हैं, उनसे जाकर कहो हज़रत अल्लाह ताला से दरख्वास्त करो कि वो हिसाब किताब ले लें। फिर हज़रत आदम अलैहिस्सलाम के पास चले जाएंगे, वो मना कर देंगे, यहाँ तक कि हज़रत ईसा अलैहिस्सलाम के पास जाएंगे और फिर उनसे भी दरख्वास्त करेंगे, वो भी कहेंगे भाई मेरी हिम्मत नहीं है, आज अल्लाह ताला बड़े हैबत और बड़े जलाल की हालत में, हमारी जरूरत नहीं है कि हम उनके सामने जा कर के दरख्वास्त कर सकें, ऐसा करो खातमुन्नबीन रहमतुल्लालमीन जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में जाओ, वो इस मकाम के लायक हैं, उनसे दरख्वास्त करो, फिर वो आपकी खिदमत में जाएंगे तो आप कहेंगे मुझे मंजूर है, सुभानअल्लाह, वहाँ भी आपकी ये रहमत ज़ाहिर होगी, आप घबराओ नहीं, मैं चलता हूँ, मैं तुम्हारी तरफ से जाके अल्लाह ताला की बारगाह में दरख्वास्त करता हूँ, और फिर अल्लाह ताला की जनाब में जाकर के आप सजदा रेज हो जाएंगे और फरमाते हैं उस सजदे में मैं अल्लाह ताला की ऐसी ऐसी हमद सना करूँगा जो आज मुझे मालूम नहीं, उस वक्त अल्लाह ताला ही इल्का फरमाएंगे, तो मैं अल्लाह ताला की वो तारीफ़ करूँगा, वो हमद सना करूँगा, और उसके बाद फिर अल्लाह ताला फरमाएंगे ए मोहम्मद अपना सर उठाइए, आप मांगिए आपको दिया जाएगा, सल तोता वशवा तो शफा, आप सिफारिश कीजिए आपकी सिफारिश कबूल की जाएगी, तब आप दरख्वास्त करें या अल्लाह ये सारी मखलूक जमा है और ये सारी के सारी परेशानी के आलम में, आप इनके हिसाब किताब ले लीजिए, तब वो हिसाब किताब शुरू होगा। तो इसे कहते हैं शफात कुबरा, इसका नाम है मकाम महमूद, वो जो अल्लाह ताला की जनाब में जा कर के जो सरदा रेज हो कर के फिर उठ कर के अल्लाह ताला से अर्ज़ मारूज़ करें, उसे कहते हैं मकाम महमूद, और उसके नतीजे में सारे लोगों को आसानी मिल जाएगी और अल्लाह ताला के हिसाब किताब शुरू हो जाएगा, तो ये अल्लाह ताला इंशाल्लाह हुज़ूर को अता फरमाएंगे। और इसके बाद जो फरमाया कुर रब्बि अदखिलनी मुदखल सिद्क़ वअख़रिजनी मुखरज सिद्क़ वजअलनी मिन लदुनका सुल्तानन नसीरा, ये जब आप मक्का मुकर्रमा से मदीना तैयबा हिजरत फरमा रहे थे और मदीना तैयबा को अपना मकाम बनाना चाह रहे थे, तो उस वक्त आपको ये दुआ तलकीन फरमाई गई कि या अल्लाह मक्का मुकर्रमा से निकलना भी मेरा मुबारक फरमा दे और मदीना मुनव्वरा में दाखिल होना भी या अल्लाह मुबारक फरमा दे। लेकिन अल्फाज आम हैं, मुराद ख़ास है, लेकिन इसकी एक ख़ास फजीलत यह है कि जब कोई भी अहम काम आदमी शुरू करे या किसी अहम मकाम पर जाए तो ये अगर पढ़ ले तो अल्लाह ताला उसका आना जाना मुबारक और कामयाब फरमा देते हैं। इसलिए नए मकान में जाए, नई दुकान में जाए, इफ्तिताह के अंदर जाए तो वहाँ ये आयत पढ़ ले तो अल्लाह ताला इसकी बरकत से उसको उसके हक़ में मुबारक फरमा देते हैं। बस यहीं तक रहने देते हैं इंशाल्लाह। यहाँ से शुरू होगा। اللهم لك الحمد لا نسي سنان عليك أنت كما سنيت على نفسك. اللهم لك الحمد لا نسي سنان عليك أنت كما سنيت على نفسك. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد يا رحم الراحمين يا رب العالمين يا حي يا قيوم يا ذا الجلال والإكرام. ہمیں اپنے کلام پاک کو سمجھنے اور اس کے مطابق عمل کرنے کی توفیق عطا فرما. یا اللہ ہم سب کو اپنا کلام پاک سمجھنے اور اس کے مطابق عمل کرنے کی توفیق عطا فرما. یا اللہ اپنی ہدایات پر تعلیمات پر عمل کی توفیق عطا فرما. ہم کو ہماری اولاد و نسل کو یا اللہ دائمًا دائمًا تہجد پڑھنے کی توفیق عطا فرما. خشوع خضوع سے نماز پڑھنے کی توفیق عطا فرما. ہمیشہ نماز قائم کرنے کی توفیق عطا فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلی اللہ تعالی علی النبی الکریم محمد وعلی واصحابہ اجمعین. آمین. www.darsquran.com